रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। निर्वाचन आयोगद्वारा आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचन कार्यतालिका सार्वजनिक। निर्वाचन प्रयोजनका लागि मंगिर 1 देखि 10 गतेसम्म दल दर्ताको कार्यक्रम। घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सकारात्मक भूमिका निर्वाह गर्ने नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको निर्णय। पछिल्लो मनसुनी विपदमा परि 48 जनाको मृत्यु, 6 जना बेपत्ता। र यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणाली सम्बन्धी अनुसन्धानका लागि 3 वैज्ञानिकलाई प्रदान गर्ने घोषणा। अब समाचार विस्तारमा। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगको आज बसेको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार मंगिर 1 देखि 10 गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ 2 गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। समानुपातिक निर्वाचन प्रणालीका लागि मंगिर 15 गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुष 18 र 19 गते बन्द सूची पेश गर्ने कार्यक्रम रहेको छ। फागुन 3 देखि 18 गतेसम्म निर्वाचन प्रचार प्रसार हुने र फागुन 21 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदान हुनेछ। निर्वाचनमा राजनीतिक दल एवं सरोकारवाला संघको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार समय समयमा छलफल गर्ने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेकोले निर्वाचनमा भाग लिन चाहने दलहरूले आगामी कार्तिक 30 गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आयोगले जनाएको छ। नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताउनु भएको छ। पार्टी मुख्यालय पेरिस टाँडामा आज बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि संचारकर्मी संघको कुराकानीमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न विघटित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल भइरहेको र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सकारात्मक वातावरण निर्माण गरिरहेको जानकारी गराउनुभयो। उहाँले सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुनुपर्ने आवश्यकता उल्याउनुभयो। माओवादीले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय गरिसकेको छ। यसै गरी बैठकले प्राकृतिक विपदबाट पूर्वी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ। बैठकले विपदपछिको पुनर्निर्माणमा एकजुट भएर लाग्न सबैमा आह्वान समेत गरेको छ। पछिल्लो मनसुनी विपदमा परेर मृत्यु हुनेको संख्या 48 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विवरण सार्वजनिक गर्दै मृत्यु हुनेको संख्या 48 पुगेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पहिरोमा परि लाममा 37, पाँचथर र काभ्रेमा 1-1 जना गरी 39, बाढ़ीबाट 5 थर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर र रौतहटमा 1-1 जना गरी 6, चट्याङबाट 2 र अविरल वर्षाले उदयपुरमा 1 जनाको मृत्यु भएको हो। यस्तै हालसम्म 6 जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बाढ़ीमा परेर रसुवामा 4 र इलाममा 1 तथा पहिरोमा परेर इलाममा 1 जना रहेका छन्। वर्षाले रौतहट जिल्लामा ठूलो क्षति पुर्याएको छ। सदरमुकाम गौर हालसम्म जलमग्न छ। पूर्वतर्फ रहेको बागमती नदी र पश्चिमतर्फ रहेको लालबकैया नदीको बाढ़ी पसेपछि गौर जलमग्न भएको हो। बाढ़ीबाट हालसम्म 412 परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो। सबैभन्दा बढ़ी दुर्गा भगवती गाउँपालिकामा 236 परिवार विस्थापित भएका छन्। गौरसँगै जोड़िएको राजदेवी नगरपालिकामा बाढ़ीबाट 89 परिवार विस्थापित भएका प्रहरी उपरीक्षक गिरीले बताउनुभयो। बाढ़ीले रौतहटबीटका ठूला सड़क समेत अवरूद्ध भएका छन्। यसै गरी रसुवा जिल्लाको गोसाईकुण्ड क्षेत्रमा पदयात्रामा गएका 12 यात्रीको नेपाली सेनाले उद्धार गरेको छ। अविरल वर्षासँगै झापाका विभिन्न नदीमा आएको बाढ़ीले करिब 3500 घरधुरीका 12,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ। अविरल वर्षा र बाढ़ीका कारण सर्लाहीमा 1619 घरधुरी विस्थापित भएका छन्। वर्षापछिको बाढ़ीका कारण विस्थापित भएर सुरक्षित स्थानमा बसिरहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। महोत्तरीको जलेश्वरमा बाढ़ीका कारण दर्जन भन्दा बढ़ी सरकारी तथा सार्वजनिक कार्यालयहरू डुबानमा परेका छन् भने 3 दिनदेखि विद्युत आपूर्ति पूर्ण रूपमा अवरूद्ध रहेको छ। अविरल वर्षा बाढ़ी र पहिरोका कारण प्रभावित हेटौडा काठमाण्डु जोड्ने मुख्य वैकल्पिक मार्गहरू संचालनमा आएका छन्। इन्द्र सरोवर गाउँपालिकाको महालक्ष्मी खोलामा लेदो सहितको पहिरोले फाकेल काठमाण्डु सड़क खण्ड तथा सिस्नेरी हुँदै काठमाण्डु जाने बाटो बन्द भएपछि अवरोधहरू हटाएर तत्काल बाटो खुला गरिएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटाले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसून बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले आज मनसून बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण विशेष गरी आज र मंगलबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको र ती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ। ती प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात समेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विभागका अनुसार 4 दिन ढिला गरेर नेपालबाट मनसून बाहिरिन थालेको छ। मनसून सामान्यतया 2 अक्टोबरमा बाहिरिने भए पनि 4 दिन ढिला गरी आजदेखि मात्रै बाहिरिन थालेको विभागले जनाएको छ। अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार गरिएको छ। नेपाल वायु सेवा निगमको विमानले 157 जना यात्रु बोकेर काठमाडौँ फर्किएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउतले जानकारी दिनुभयो। कोजाग्रत पूर्णिमासँगै यस वर्षको दशैं सकिएको छ। कोजाग्रत पूर्णिमाका अवसरमा आज धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइएको छ। विजयादशमीदेखि प्रारम्भ भएको टीका र जमरा लगाउने कार्य परम्परागत रूपमा आजकै दिनबाट पूरा हुन्छ। यसका साथै घटस्थापनाका दिन विधिवत राखिएका जमरा कलश लगायत पूजाका अन्य सम्पूर्ण अवशेष आजै विसर्जन गरिन्छ। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा एक बालकको मृत्यु भएको छ। राजपुर नगरपालिका 8 बलुवास्थित नयाँ मद्रसा नजिक लालबकैया नदीमा नुहाउने क्रममा राजपुर 8 बलुवा गोठ टोल निवासी 10 वर्षीय अरबाज मिया लालको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ। यसै गरी रौतहटको देवाही गोनाही नगरपालिकामा 2 बालिका पानी बग्ने भंगालोमा डुबेर बेपत्ता भएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। नोबेल पुरस्कार समितिले यस वर्ष चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने 3 वैज्ञानिकहरूलाई दिने घोषणा गरेको छ। शरीरको प्रतिरोध प्रणालीमा रेगुलेटरी टी सेल भनिने विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुने तथ्य पत्ता लगाएकाले मेरी ब्रनको फ्रेड रामसेल र सिमोन साकागुचीलाई सन् 2025 पुरस्कार दिने निर्णय भएको छ। ब्रनको र रामसेल संयुक्त राज्य अमेरिकाका हुन् भने साकागुची जापानका हुन्। नोबेल समितिका अनुसार उनीहरूले उजागर गरेका तथ्यहरूले अहिले परीक्षण हुँदै गरेका विभिन्न चिकित्सकीय उपचार विधिलाई सुदृढ बनाउन सक्छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढ़ाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनु भएको छ। निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूसँग सोमबार भएको भेटमा अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल बढ़ाउन सरकारले क्षति पुगेका संरचनाको पुनर्निर्माणका लागि राजस्व छूट, बैंकिङ सहुलियत र बीमामा सहजीकरण गरेको बताउनुभयो। भेटमा अर्थमन्त्री खनालले भन्सार जाँच पासमा अनलाइन डेटाबेस प्रणाली लागू भएपछि बजारमा कारोबार पारदर्शी हुने भएकाले सरकारले निजी क्षेत्रको माग बमोजिम सबै भन्सार बिन्दुहरूमा अनलाइन डेटाबेस प्रणाली लागू गर्ने तयारी गरिरहेको पनि बताउनुभयो। अर्थमन्त्री खनालसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भेट गर्नुभएको हो। भेटका क्रममा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूले जेएनजी आन्दोलनका क्रममा निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानमाथि भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कार्यवाहीको दायरामा ल्याउन माग गर्नुभयो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले शुक्रबार र शनिबारको भारी वर्षाका कारण विभिन्न 32 जलविद्युत आयोजनामा क्षति पुगेको जनाएको छ। सोमबार दिउँसोसम्म संकलन भएको क्षतिको प्रारम्भिक तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका 180 मेगावाट क्षमताका 17 आयोजना र निर्माणाधीन अवस्थाका 338 मेगावाट क्षमताका 15 जलविद्युत आयोजनामा क्षति पुगेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो। बाढ़ी पहिरोका कारण सबैभन्दा बढ़ी प्रभावित भएको इलाममा मात्र सञ्चालनमा रहेका 15 र 5 थरका 2 जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ। आयोजनाहरूसम्म पुग्ने पहुँच मार्गमा समेत ठूलो क्षति पुगेका कारण क्षतिको विस्तृत विवरण आउन समय लागेको इप्पानका अध्यक्ष कार्कीले बताउनुभयो। यस्तै भारी वर्षाका कारण मधेस प्रदेशमा धान खेतीमा ठूलो क्षति भएको छ। नेपालको धान उत्पादनको मुख्य क्षेत्र मानिने मधेस प्रदेशमा बागमती नदी, कोशी नदी, झाज नदी, रातो नदी, बिगही नदी सहितका विभिन्न नदी तथा खोलाहरूमा आएको बाढ़ीले डुबाउँदा धान बालीमा क्षति पुगेको हो। बाढ़ीबाट मधेस प्रदेशका जिल्लाहरूमा रहेको 542,580 हेक्टर कृषियोग्य क्षेत्र मध्ये 372,645 हेक्टर क्षेत्रफलको धान खेतीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
एएफसी एसियन कप छनौटको तेस्रो चरण अन्तर्गत भियतनाम विरूद्ध खेल्ने 23 सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार खेलाड़ीको विदाई गरेको हो। छनौटको समूह एफमा रहेको नेपालले भियतनामसँग अक्टोबर 9 र 14 पहिलो र दोस्रो लीग खेल्नेछ। अक्टोबर 14 दोस्रो लीग नेपालमा हुनुपर्ने थियो, तर काठमाडौँको दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेल खेल्नका लागि एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले यो खेल पनि भियतनामकै मैदानमा खेल्न लागेको हो। नेपाली टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा पदाधिकारीबाट विदाई गरियो। नेपाली टोली मंगलबार भियतनाम प्रस्थान गर्नेछ। स्पेनी लीगमा रियल म्याड्रिड शनिबार राति दोस्रो स्थानमा रहेको भियारिलालाई 3-1 हराएर शीर्ष स्थानमा उक्लन सफल भएको छ। सो खेलमा ब्राजिलियाली स्ट्राइकर भिनिसियल जुनियरले 2 तथा किलियन एम्बापेले 1 गोल गरे। खेलको 81 मिनटमा गोल गरेपछि एम्बापेको गोलीगाँठोमा चोट लागेपछि उनले खेल खेल्न सकेनन्। रियल म्याड्रिडले 2 अंकले दोस्रो स्थानमा रहेको बार्सिलोनालाई पछाडि पारेको हो। यद्यपि बार्सिलोनाले सेभियालाई हराएर पुनः शीर्ष स्थान कब्जा गर्न सकेको छ। सो खेलमा घाइते लामिने यमालको सहभागिता रहने छैन। यसअघि खेलको 47 मिनटमा भिनिसियसले गोल गरी रियल म्याड्रिडलाई अगाडि बढ़ाएका थिए। लन्डनमा आयोजित प्रिमियर लीगमा चेल्सीले शनिबार राति गत विजेता लिभरपुललाई 2-1 हराएको छ। इन्जुरी समयमा ब्राजिलका युवा खेलाड़ी इस्टभाओले गोल गरेपछि लिभरपुल स्तब्ध भयो। गत हप्ता क्रिस्टल प्यालेसले पनि अन्तिम समयमा गोल गरी लिभरपुललाई हराएको थियो। यसैगरी गत हप्ता नै च्याम्पियन्स लीगमा टर्कीको गालाट सारेले पनि लिभरपुललाई पराजित गरेको थियो। लिभरपुलको अर्को हारसँगै आर्सनल 1 अंकको अग्रतासहित अग्रस्थानमा उक्लेको छ। आर्सनलका लागि डेक्लान राइस र बुकायो साकाले गोल गरे। म्यान्चेस्टर युनाइटेडले पनि सन्डरल्याण्डलाई 2-0 हराउन सफल भयो। म्यान्चेस्टर युनाइटेडका लागि मासन माउन्ट र बेन्जामिन सेस्कोले गोल गरे। अर्को खेलमा टोटेनहाम हस्परले लिडेसलाई 2-1 हरायो। यस जितसँगै टोटेनहाम तेस्रो स्थानमा उक्लेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अच्युत अर्याल। अब मौसम। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन आयोगद्वारा आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचन कार्यतालिका सार्वजनिक निर्वाचन प्रयोजनका लागि मंगसिर 1-10 गतेसम्म दल दर्ताको कार्यक्रम। घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सकारात्मक भूमिका निर्वाह गर्ने नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको निर्णय। पछिल्लो मनसुनी विपदमा परि 48 जनाको मृत्यु, 6 बेपत्ता। र यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणाली सम्बन्धी अनुसन्धानका लागि 3 वैज्ञानिकलाई प्रदान गर्ने घोषणा। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।